रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पाल्पामा आज एकै दिन 121 जनामा कोरोना संक्रमण पुष्टि। कोरोनाले थप एकको मृत्यु। सप्तरी र मकवानपुरमा चट्याङले 6 जनाको मृत्यु। आगामी 3 दिनसम्म मुलुकका अधिकांश भागमा पानी पर्ने र रसियामा राष्ट्रपतिको पदावधि बढ़ाउने सम्बन्धमा आज जनमत संग्रह हुँदै। पाल्पामा आज 121 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकामा 87 जना पुरूष र 6 जना महिला, तानसेन नगरपालिकामा 3 जना पुरूष, पूर्व खोला गाउँपालिकामा 18 जना पुरूष, रम्बा गाउँपालिकामा 6 जना पुरूष र तिनाउ गाउँपालिकामा 1 जना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो। यो सँगै पाल्पामा कोरोना संक्रमितको संख्या 369 पुगेको छ। नेपालगंजको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज बर्दियाका 6 र रूकुमका 1 जना गरी 7 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर 3 का 3 जना पुरूष, गेरुवा गाउँपालिका 4 का 1 महिला सहित 3 जना र रूकुमको सिस्ने 4 का 1 जना पुरूषमा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ। कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप 1 जनाको मृत्यु भएको छ। पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको आँधीखोला गाउँपालिका 1 सिरुबारीका 55 वर्षीय पुरूषको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो। मृतक मधुमेह र निमोनिया रोगबाट ग्रसित भए असार 8 गते अस्पतालमा भर्ना हुनुभएको थियो। स्वास्थ्य स्थिति बिग्रन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको गैराती मृत्यु भएको अस्पतालले जनाएको छ। यसअघि स्याङ्जाकै वालिङ नगरपालिका 3 का 1 जना पुरूषको पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै मृत्यु भएको थियो। यो सँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या 2 पुगेको छ। यसैबीच गण्डकी प्रदेशमा आज बिहानै 11 जना कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा 6 जना, बागलुङमा 2 जना, स्याङ्जामा 1 जना र नवलपुरमा 2 जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो। बाँकेमा आज थप 23 जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। राप्ती सुनारी गाउँपालिका 7 स्थित नेरा माध्यमिक विद्यालयको आइसोलेसनबाट राप्ती सुनारी 7 का 1 जना महिला सहित 11 जना, कोहलपुर नगरपालिका स्थित पिपरी आइसोलेसन केन्द्रबाट कोहलपुरका 4 र खजुराका 2 पुरूष तथा नेपालगंज स्थित लायन्स डेन्टल आइसोलेसन केन्द्रबाट खजुरा र नेपालगंजका 3-3 जना पुरूष निको भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो। यो सँगै बाँकेमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या 292 पुगेको छ। कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि दैलेख जिल्लामा पीसीआर मशिन जडान गरेर जाँच शुरू गरिएको छ। काठमाडौँबाट गएको स्वास्थ्यकर्मीको टोलीले पीसीआर मशिन जडान गरेको हो। दैलेखको पशु अस्पताल तथा पशु सेवा कार्यालय परिसरमा मशिन राख्नका लागि नयाँ भवन निर्माण गरी राखिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो। विनाशकारी भूकम्पपछि प्राय बन्द रहँदै आएको तातोपानी नाका गत जेठ 14 गतिदेखि पुनः सञ्चालनमा आएपछि राजस्व असुलीमा वृद्धि भएको छ भने चीनबाट कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री आयात गर्न पनि सहज भएको छ। चौताराबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
राजस्व असुली मार्फत देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको उत्तरको मुख्य तातपानी नाका पुरानै लयमा फर्केको छ। 2072 भूकम्प र फटेकोशी बाढ़ीले 4 वर्ष बन्द रहेको नाका गत वर्षको जेठ 15 गते पुनः सञ्चालनमा आएको थियो। चीनमा कोरोना महामारी फैलेपछि गत माघ 16 गतेदेखि नाका बन्द गरिएको थियो। नेपालमा कोरोना फैलिएपछि स्वास्थ्य सामग्री आपूर्ति गर्न चैत 16 गतेदेखि नाका पुनः सञ्चालनमा ल्याइएको थियो। चालू वर्षको जेठसम्म तातपानी भन्सारले 1,34,86,00,000 राजस्व असुली गरिसकेको छ। तातपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्री,
जेठ प्रशान्तसम्मको राजस्व असुली हेर्दा 1,34,86,00,000 राजस्व असुली भएको छ।
त्यसो त राजस्व असुलीमा मात्र होइन कोरोना भाइरस महामारीका बीच अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिका लागि पनि तातपानी नाकाले महत्वपूर्ण भूमिका खेलेको छ। सञ्चालनमा आएको 2 महिनामा नै 1,82,00,000,000 रुपियाँ मूल्यको कोरोनासँग सम्बन्धित सामग्री नाकाबाट आयात भइसकेका छन्। स्वास्थ्य बाहेक अन्य सामग्रीहरू आयात नभए पनि महामारी नियन्त्रणका लागि तातपानी नाकाले टेवा पुर्याएको व्यवसायीहरू बताउँछन्। उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका प्रथम उपाध्यक्ष श्याम कृष्ण श्रेष्ठ,
मास्कदेखि लिएर सेनिटाइज भयो, ज्वरो नाप्ने गन भयो, यी लगायतका रेट चाहिँ बजारमा एकदमै महँगो थियो। पछिल्लो चरणमा जब तातपानीबाट सामान आउन थाल्यो, जब सामान आउन थालेपछि चाहिँ अहिले N95 मास्क बजारमा पहिला 400-600 लिन्थ्यो भने अहिले 100 रुपियाँमा पाउने भएको छ। त्यस्तै साधारण मास्क पनि चाहिँ अहिले 10 रुपियाँमा मार्केटमा पाउन थालिसकेको छ। सबै सामानहरू चाहिँ सुलभ मूल्यमा पाउन थालेको छ।
चालु वर्षमा 8.25 अर्ब रुपियाँ मूल्यका सामग्री नाकाबाट आयात भइसकेका छन्। तर यो नाकासम्म पुग्ने सड़क भने अझै जीर्ण छ। सहज आयात निर्यातका लागि सड़क स्तर उन्नतिमा ध्यान दिनु जरुरी छ। जीवन श्रेष्ठ, रेडियो नेपाल, चौतारा।
तातोपानी नाकामा राजस्व असुलीमा वृद्धि। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय, सप्तरीमा आज बिहान चट्याङ लागेर 4 जनाको ज्यान गएको छ। चट्याङ लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर 9 का 30 वर्षीय महिला ललिता देवी यादव, महदेवा गाउँपालिका वडा नम्बर 2 का 60 वर्षीय छेदी ठाकुर, 27 वर्षीय बेचन यादव र राजगढ़ गाउँपालिका वडा नम्बर 4 का केशीलाल शाहको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै राजगढ़ गाउँपालिका 4 कै आशा मण्डल गम्भीर घाइते भएका छन्। घाइते मण्डलको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। वर्षासँगै अचानक परेको चट्याङबाट खेतमा काम गरिरहेका उनीहरूको मृत्यु भएको थियो। यसै गरी वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा आज 2 जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका 2 की 17 वर्षीय सम्झना घिसिङ र 25 वर्षीय बीना घिसिङ रहेको प्रहरीले जनाएको छ। सप्तरीको खड्ग नगरपालिका 7 मा गाड़ीको ठक्करबाट आमा छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा 65 वर्षीय सुदनी देवी दास र 37 वर्षीय वीरेन्द्र दास रहेको प्रहरीले जनाएको छ। 1487 नम्बरको स्कर्पियोले गए राति ठक्कर लिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले हिजो प्रधानमन्त्री निवास बालुवाटार नजिक धरनामा बसेका दलित नेतालाई प्रहरीले धरपकड़ गरेको प्रति विरोध जनाउनु भएको छ। आजको बैठकको शून्य समयमा नेपाली कंग्रेसका प्रकाश पन्तले सोती घटनाका दोषीलाई कार्यवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाएको बारे गृहमन्त्रीले सदनमा जवाब दिनुपर्ने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका दिल कुमारी रावल, तुलसा कुमारी दाहाल र माया प्रसाद शर्माले हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। मनसून सक्रिय रहेकोले आगामी 3 दिन देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश 1 र प्रदेश 2 का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर र कैलालीका किसानहरूलाई कृषि उपकरण वितरण गर्न थालिएको छ। बहुवर्षीय कार्यक्रम अन्तर्गत अनुदानमा कृषि यन्त्रहरू वितरण गरिएपछि किसानलाई सहज हुने भएको छ। कञ्चनपुरबाट संवाददाता हरिचन्द्र बाग।
नमूना कृषि गाउँ आफै बनाऊ भन्ने अभियान सहित सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरको आर्थिक सहयोगमा कञ्चनपुर र कैलालीका किसानहरूलाई अनुदानमा कृषि उपकरण र कृषि यन्त्र वितरण गरिन लागिएको हो। बहुवर्षीय कार्यक्रम अन्तर्गत केही किसानहरूलाई यो वर्ष अनुदानमा समेटिएको छ भने बाँकी किसानहरूलाई समेत क्रमिक रूपमा समेटिने बेलोरी नगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष हरिलाल चौधरीको भनाइ छ। कृषि यन्त्र तथा उपकरणहरू र साना कृषकहरूको पहुँच स्थापित हुन विधि बनाउनु पर्ने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले आवश्यकता उल्याउनु भयो। परम्परागत कृषि प्रणालीमा कृषि यन्त्र तथा उपकरणहरूको प्रयोगले आधुनिकीकरणलाई स्वरोजगार सिर्जनामा जोड़ दिने उद्देश्यले ल्याइएका यस्ता कार्यक्रमहरूको सफल कार्यान्वयनमा जोड़ दिइएको छ। सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलवीर चौधरी,
समृद्ध नेपाल बनाउन सबभन्दा उपयुक्त कृषि नै थरिएको हुनाले केन्द्रदेखि प्रदेश र स्थानीय सरकारले पनि कृषिमा नै जोड दिँदै आएको छ।
सुदूरपश्चिम प्रदेशका 88 वटै स्थानीय तहका विभिन्न ओडामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम लागू गरिएको छ। त्यस्तै कञ्चनपुर र कैलालीका 22 वटा स्थानीय तहमध्ये 15 स्थानीय तहमा कृषि बाली सम्बन्धी र 7 वटा स्थानीय तहमा पशुपक्षी पालन सम्बन्धी कार्यक्रम कार्यान्वयनको चरणमा रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टको भनाइ छ।
प्रदेशका 88 स्थानीय तहका वडाहरूमा चाहिँ यो कार्यक्रम सञ्चालन भएको छ।
स्थानीय प्रदेश र संघीय गरी तीनै तहका सरकारले कृषि उत्पादन बढाउन र कृषकको लागत खर्च घटाउनका लागि अनुदानमा वितरण गरिएका कृषि यन्त्र तथा उपकरणले सघाउ पुर्याउने विश्वास गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बाँकी समाचारमा अन्तर्राष्ट्रिय प्रसंग। रसियामा राष्ट्रपतीय पदावधिका सम्बन्धमा रहेको संवैधानिक व्यवस्था परिवर्तनका लागि आज जनमत संग्रह गराइँदैछ। राष्ट्रपति भ्लादिमिर पुटिनको पदावधि सन् 2036 लागि बढ़ाउन मिल्ने गरी हुन लागेको जनमत संग्रहलाई विपक्षीहरूले संवैधानिक सत्ता कब्जाको योजना भनी विरोध गरेका छन्। सन् 1999 रसियाको राजनीतिमा प्रमुख व्यक्तित्वका रूपमा रहँदै आउनुभएका राष्ट्रपति पुटिनको पछिल्लो कार्यकाल आगामी सन् 2024 रहने अवस्थामा केहीले त्यसपछि उहाँले सत्ता बाहिर रहनुहुने अनुमान विपरीत पछिल्लो संविधान संशोधन सम्बन्धी जनमत संग्रह हुन लागेको हो। पूर्व सोभियत संघको अवस्थामा त्यहाँको गुप्तचर संस्था केजीबीमा काम गरेका पुटिनले विगत 20 वर्षको अवधिमा रसियालाई विश्वशक्ति राष्ट्रको होडमा अब्बल साबित गर्न प्रमुख भूमिका खेलेको भन्दै अहिले पनि रसियाका बहुसंख्यक जनताले उहाँको नेतृत्व स्वीकार गरेका कारण जनमत संग्रहमा उहाँ विजयी हुनुहुने आकलन गरिएको छ। विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 4,85,122 पुगेको छ। विश्वका प्राय सबै राष्ट्रमा देखा परेको कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या 96,00,000 पुग्न लागेको छ भने संक्रमण निको हुनेको संख्या पनि बढ़ेर 52,00,000 पुग्न लागेको छ। कोरोनाको समस्या अत्याधिक परेको अमेरिकामा मृतकको संख्या 1,24,281 पुगेको छ भने ब्राजिलमा 53,874 र बेलायतमा 43,081 जनाले ज्यान गुमाएका छन्। भारतमा हिजो एकै दिन 424 जनाले ज्यान गुमाउँदा मृतकको संख्या 14,907 पुगेको छ। अफगानिस्तानमा वर्षौंदेखि सशस्त्र विद्रोह गर्दै आएको तालिबानी समूहले देशको उत्तर पश्चिमी भेगमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 7 अफगान सैनिकको मृत्यु भएको सरकारी स्रोतको भनाई उल्लेख गर्दै समाचारमा जनाइएको छ। पछिल्लो समय सुरक्षा फौजको जाँच चौकी र ब्यारेकलाई आक्रमणको निशाना बनाउँदै आएको इस्लामिक अतिवादी समूहले बादगिस प्रान्तस्थित सुरक्षा जाँच चौकीमा गरेको आक्रमणमा अन्य केही सुरक्षाकर्मी घाइते भएका बताइएको छ। कोसोभोका राष्ट्रपति हासिम थाचीमाथि युद्ध अपराध गरेको आरोप लगाइएको छ। पूर्व युगोस्लाभ गणराज्य सर्बियाबाट अलग हुने र त्यसपछिका दिनमा तत्कालीन विद्रोही नेताका रूपबाट राष्ट्रपति थाचीले मानवता विरोधी कार्य गरेको भन्दै युद्ध अपराध सम्बन्धी अनुसन्धान टोलीले थाची सहित अन्य 9 विरूद्ध युद्ध अपराध गरेको निष्कर्ष निकालेको समाचार छ। पाल्पामा आज एकै दिन 121 जनामा कोरोना संक्रमण पुष्टि। कोरोनाले थप 1 मृत्यु। सप्तरी र मकवानपुरमा चट्याङले 6 मृत्यु। आगामी 3 मुलुकका अधिकांश भागमा पानी पर्ने र रसियामा राष्ट्रपतिको पदावधि बढ़ाउने सम्बन्धमा आज जनमत संग्रह हुँदै रेडियो नेपालबाट 3 समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।